وأما الجدار فكان لغلامين يتيمين في المدينة. اور وہ جو دیوار تھی وہ دو یتیم بچوں کی تھی شہر میں دو بچے تھے ان کی تھی دونوں یتیم تھے. وَكَانَ تَحْتَهُ كَنْزٌ لَهُمَا اور ان کے نیچے ان کا خزانہ تھا. ہما ان دونوں کا. وَكَانَ أَبُوهُمَا صَالِحًا اور ان کا باپ نیک تھا. فَأَرَادَ رَبُّكَ أَن يَبْلُغَا أَشُدَّهُمَا اور ان کے رب نے چاہا کہ یہ دونوں اپنی جوانی کو پہنچیں. وَيَسْتَخْرِجَا كَنْزَهُمَا اور اپنے اس خزانے کو نکال لے. رحمتم مِن رَبِّك یہ آپ کے رب کی رحمت تھی. وَمَا فَعَلْتُهُ عَنْ أَمْرِي اور یہ سب کچھ میں نے اپنی مرضی سے نہیں کیا. ذَلِكَ تَعْوِيلُ مَا لَمْ تَسْتِ عَلَيْهِ صَبْرًا یہ تھی حقیقت ان باتوں کی جس پر آپ صبر نہیں کر سکے. اب یہ تیسری کی بات کیا تھی کہ ماں باپ نیک تھے, ان کے پاس کچھ خزانہ تھا. انہوں نے سوچا ہوگا کہ کسی نے لے لیا تو ایسا نہ ہو کہ بچوں کے بڑا ہونے سے پہلے ہی ختم کر دیں, جیسا عموماً یتیموں کے مال کے معاملے میں اندیشہ ہوتا ہے. تو بجائے اس کے کسی کو دیں, گھر کی دیوار کے نیچے انہوں نے خزانہ دبا دیا اور دیوار ڈال دی. ان کا خیال یہ تھا کہ یہ دیوار تبھی گرے گی جب بچے جوان ہوں گے, لیکن کچھ اللہ تعالیٰ کا کرنا ایسا ہوا کہ وقت سے پہلے وہ دیوار گرنے والی ہوئی. تو خضر علیہ السلام نے اس کو دوبارہ ٹھیک ٹھاک کر دیا تاکہ ان کے ساتھ زیادتی نہ ہو اور ان کا مال کوئی اور نہ لے. اب یہاں یہ ساری باتیں ہمارے سوچنے کی نہیں ہے کہ ان کو کیسے پتا چلا اور کیا ہوا, اس پینٹ پہ تھوڑی سی ہم بات کر لیں گے. لیکن بہرحال جہاں جو سیکھنے کی باتیں ہیں وہ ہم دیکھیں گے کہ کیسے اللہ تعالیٰ خیر میں سے شر نکالتا ہے. اور یہ تھا وہ علم جس کو موسیٰ علیہ السلام سیکھ نہ پاتے, کیونکہ یہ علم جو ہے یہ رشد کے درجے کا علم ہوتا ہے. اور بعض دفعہ اس سے پتہ کیا چلتا ہے, اب یہ تینوں واقعات کو اگر ہم ساتھ لے کے چلیں تو تینوں میں ایک چیز آپ کو مشترک دکھے گی. کیا ایک چیز اہم ہے, ایک چیز کامن ہے, وہ کیا ہے کہ دنیا کے حادثات ظاہری شکل میں کچھ اور ہوتے ہیں لیکن ان کے اندر کچھ اور چھپا ہوتا ہے. قرآن پاک کی آیت آسان تک رہو شعین وہ خیر القم کی تفسیر ہے یہ واقعات. ہو سکتا ہے کہ تم کسی چیز کو برا سمجھو, مکروہ سمجھو, تم جلو, تم کڑو, تم دکھو, تم سوچو کہ ایسا کیوں ہوا, تمہیں صبر ہی نہ آئے, تمہیں صدمہ ہی ملتا رہے, لیکن اس کی تہ میں اللہ تعالیٰ کتنی خیر رکھے کوئی نہیں جانتا. اللہ تعالیٰ اصل میں اپنے غیب کے پردے کو اٹھا کر دکھانا چاہتا تھا کہ دیکھو آج دنیا میں جو کچھ اس دنیا میں ہو رہا ہے یہ اصل میں کن مصلحتوں کے تحت ہو رہا ہے. اس سے پتہ چل رہا ہے کہ کچھ واقعات جو ظاہری شکل و صورت کے اعتبار سے کچھ اور دکھتے ہیں لیکن ان کی تہ میں کچھ اور چھپا ہوتا ہے. عموماً دنیا میں آپ دیکھیے کہ ایک شخص عام درجے کا انسان ہوتا ہے, جب وہ دیکھتا ہے کہ ظالم اور نافرمانوں پر اللہ تعالیٰ کی انعامات کی بارش ہو رہی ہے اور اس کی بات سننے والے فرما بردار, اس کی بات کو ماننے اور منوانے والے ان پر سختیاں ہیں, شدید حالات ہیں, تو انسان سوچتا ہے کہ شاید یہ ظلم ہے. ظالم ظلم کرتے جا رہے ہیں اور مظلوم ہمیشہ بے گناہ ہیں سزائے, اور وہ یہ سوچ لیتا ہے کہ نعوذ باللہ ثم نعوذ باللہ کہ شاید اللہ کی اس دنیا میں انصاف نہیں ہو رہا, یہ اندھیر نگری ہے. اگر اللہ تعالیٰ منصف ہے, اگر اللہ تعالیٰ عادل ہے تو پھر دنیا میں اتنے تکلیف دہ معاملے کیوں ہوتے ہیں؟ کیوں ماں باپ کے سامنے بچوں کو مار دیا جاتا ہے, یا ماں بچوں کے سامنے ماں باپ کو کیوں مار دیا جاتا ہے؟ کوئی بھوکا ہے اور کسی کا پیٹ بھرا ہوا ہے, ایسا کیوں ہوتا ہے؟ انسان اس طرح کی باتیں سوچتا رہتا ہے, لیکن حقیقت یہ ہے کہ یہ دنیا عجیب دنیا ہے. حالات اور واقعات اس طرح سے انسان کے سامنے آتے ہیں کہ اس کو ان باتوں کی حکمت معلوم نہیں ہوتی. لیکن ایک بندہ اگر رب کی رضا پہ راضی رہے، رضیت باللہ ربم و بالاسلام دینم و بمحمد نبیین، اے اللہ میں تیری رضا پہ راضی، میں تجھے رب مانتی ہوں، میں تیرے نبی کو رسول مانتی ہوں، تو اللہ تو میرے ساتھ کیسا معاملہ کرنا کہ تو میرے سے راضی رہنا، تو رب ہے، تیرا نبی رسول ہے اور تیرا دین اسلام ہے، اے اللہ تو مجھ سے راضی رہنا۔ یہی ہے بندگی کا سبق جو کسی بھی انسان کو دن میں کئی بار سکھایا جاتا ہے کہ رب کی رضا پہ راضی ہو جاؤ۔ رضیت باللہ ربن، رضائے بربی، میں اپنے رب کی رضا پہ راضی ہوں۔ ہے بڑا مشکل، عام حالات میں یہ بڑا آسان ہوتا ہے، جب ہم کتابوں سے پڑھ کے یہ کہتے ہیں یا دوسروں کے حالات پہ ان کو یہ مشورے دیتے ہیں، لیکن دنیا کا سب سے مشکل کام ہے یہ، اللہ کے ان فیصلوں کو دل کی خوشی سے قبول کر لینا جس کی حکمت معلوم نہ ہو۔ اور اکثر اور بیشتر ہمارے سامنے جو کچھ ہو رہا ہوتا ہے، ہمیں ان کی حکمتیں اس وقت معلوم نہیں ہوتی۔ وہ لوگ جو رب کے ہاتھوں میں اپنے آپ کو دے دیتے ہیں، پھر وہ بیمار ہیں تو بھی الحمدللہ، وہ صحت مند ہیں تو بھی الحمدللہ، پیٹ بھرے ہیں تو بھی شکر ہے، خالی پیٹ ہے تو بھی شکر ہے۔ یہ مقام چاہتا ہے بندہ اپنے رب سے، یہ مقام رب کو مطلوب ہے بندے سے کہ بندہ کسی بات پہ نو نہ کہے۔ اللہ کے لیے کوئی مثال نہیں، لیکن ماؤں کو اپنے کون سے بچے اچھے لگتے ہیں جو ہر بات پہ یس یس، ٹھیک ہے جی، اوکے، مان لیا، بالکل ٹھیک، ایسے لوگ اچھے لگتے ہیں نا، کہ اس کے اپوزٹ دوسرا طریقہ اچھا لگتا ہے۔ دیکھیے، تقدیر سے لڑ نہیں سکتا انسان، قبول کر لے، مان لینے میں خیر ہے، ہم بدل نہیں سکتے۔ اپنی زندگی کا کوئی واقعہ سوچیے، پیچھے پلٹ کے دیکھیے اپنی زندگی میں، کوئی ایسی بات سننی پڑی کسی سے جو آپ نے نہیں کی تھی، کوئی ایسی جگہ جانا پڑا جہاں آپ نہیں جانا چاہتے تھے۔ بعض دفعہ تو زندگی کے جو فیصلے ہوتے ہیں وہ آپ کی پسند کے نہیں ہوتے، شادی نہیں ہوئی وہاں جہاں آپ چاہتے تھے، آپ کو بیٹا چاہیے تھا، آپ کی بیٹیوں پہ بیٹیاں ہوتی گئیں۔ دن رات ہم اللہ تعالیٰ کی یہی حکمتیں دیکھ رہے ہیں۔ چھ بیٹیوں والی کو دھمکی ملتی ہے کہ اگر پھر بیٹی ہوئی تو طلاق مل جائے گی، سارا خاندان دعائیں مانگتا ہے کہ اللہ اس کو بیٹا دے دے، پھر بیٹی ہی ہوتی ہے۔ جس کو نہیں چاہیے اس کو مل رہا ہے، اور جس کو چاہیے اس کو مل نہیں رہا۔ یہ دنیا کیا ہے؟ ایسے ہی چیزوں کا مجموعہ نہیں ہے؟ تو پھر بچے گا کون جو کہہ دے میرے رب جو تو چاہے گا میں وہ مانوں گی؟ افوض امری الی اللہ، اللہ میں نے اپنا معاملہ تیرے ہاتھ میں دے دیا۔ اتنا سکون ملے گا آپ کو، اتنا خوشی ہوگی، اتنی خوشی ہوگی کہ آپ واقعی جینے کا رنگ پا لیں گے۔ بس رب کی پسند کو اپنی پسند بنا لیں، رب کے رنگ میں رنگے جائیں، اپنی چھوٹی سی عقل کو استعمال کرنا چھوڑ دیں اللہ کے فیصلوں کے آگے، کہ نہیں، کیوں، ہائے، میرے ساتھ کیوں، ابھی کیوں، ویسے کیوں، ابھی نہیں، ایسے نہیں، ویسے نہیں۔ اللہ اکبر، کشتی اگر ٹھیک رہتی تو بظاہر خیر تھی نا۔ اسی طرح ہم کیا چاہتے ہیں کہ ہمارے بزنس چمکتے رہیں؟ کیا کوئی بزنس مین یہ چاہتا ہے کہ اس کا بزنس فلاپ ہو؟ لیکن اکثر لوگوں کو باتیں کرتے دیکھا کریں، پتہ نہیں کیا ہو گیا، کس کی نظر لگ گئی، بزنس نہیں، اکانومی خراب، سیل ڈاؤن، اب یہ اب وہ۔ بظاہر تو چوٹیں پڑ رہی ہوتی ہیں دل پہ، بظاہر تو واقعی کچوکے لگتے ہوں گے، لیکن کسی کو یہ نہیں پتہ کہ یہ ڈاؤن فال کیوں آیا، تاکہ اللہ آپ کو اس سے بڑی جگہ پہ لے جائے۔ جب لوگوں کو جاب سے لے آف ہونے کی خبریں ملتی ہیں تو اس وقت دل پہ کیا آتی ہے؟ میں نے دیکھا مردوں سے زیادہ بیویوں کا حال برا ہوتا ہے، रंग जर्द हो जाते हैं, ऐसे लगता है कि जैसे सांस खुश्क हो जाएगी, एक महीना नहीं रह सकेंगे। हाय जॉब नहीं तो क्या हुआ, लेकिन अल्लाह उसके बाद ऐसी अच्छी जॉब दे देता है कि इंसान फिर कहते हाँ अब पता चला। देखिए अगर मक्का ना छूटता तो मदीना मिलता, अगर अल्लाह के नबी मक्का के छूटने का गम मनाते रहते तो फिर मदीना की बहारें मिलती। इंसान मिट्टी से बने ना, इसका दिल जम जाता है, जहाँ जिस हाल में भी होता है ना, बस वो कहता है ये ठीक है जगह, इधर ही ठीक हूँ, बस अब जो मिल गया जो होना तो हो गया। अल्लाह उखाड़ता है, कदम उखाड़ता है, निकलो यहाँ से। बंदा चीखता है नहीं अल्लाह यही ठीक था, कहा नहीं तुम्हें नहीं पता, आगे चलो तुम्हारे लिए और जगह मैंने तैयार की हैं, तुम इस जॉब से बढ़ के बड़ी जॉब पे लग जाओगे। क्या नापसंदीदा हालात आते हैं जिसके बाद खैर फूटती है। मसलन कोई बेवा हो गई औरत, ख़वातीन की मिसालें ज़्यादा आसान लगती हैं, समझना भी आसान लगेगा सबको। खुदा न खास्ता कोई औरत बेवा हो गई, अकेली है, चोट पड़ी ना, बज़ाहर तो वो बहुत काबिल रहम है, लोग भी कहेंगे कि ऐसा कभी किसी के साथ ना हो, लेकिन वक्त कितना मिल गया जी, बच्चे नहीं हुए, आप देखिए अल्लाह ताला उनसे कैसी खैर के काम कराएगा। बीमार हो गए, हाँ जी ये भी ठीक है, बीमारी बज़ाहर कितनी बुरी लगती है, लेकिन आप देखिए वो बीमारी इंसान को कितने गुनाहों से बचा लेती है। हम सिर्फ दुनिया के नाते से सोच रहे हैं, अगर आप साथ साथ दीन भी देखें ना, हम बीमार हुए तो हम गीबत नहीं कर सकते। चलें आप गूंगे लोगों की बात कर लें, अच्छे लगते हैं किसी को, हैंडीकैप लोग किसी को भी नहीं अच्छे लगते, लेकिन वो गीबत तो नहीं करते। नबीना है, क्या खूबी है उसमें, गंदी चीज़ें नहीं देखेगा जी। डिवोर्स हो गई आम बात है, चीखें चिल्लाएं रोएं धोएं, क्या हुआ कैसे हुआ, बदनामी हो गई, किसको शक्ल दिखाऊं। अल्लाह ताला ऐसी जगह रिश्ता करवा देता कि पहली जगह पे तो वो उसका तसव्वुर नहीं कर सकता था जो उसको वहां से खैर मिलनी थी। हर लम्हे हो रहा है अल्लाह के इस दुनिया में, तो फिर बंदे का काम क्या है कि बस रजी तो बिल्ला रब्बन। बस दफ़ा दुनिया में कुछ कामों की खैर दिखती भी नहीं है, ये भी बता दूं, लेकिन आखिरत में जाके दिखेगी तो बंदा खुश हो जाएगा, ए अल्लाह अच्छा ठीक है अब ऐसा, अब मैं इसको समझ गई कि तू ये चाहता था। एक रिवायत में आता है कि क़यामत के दिन बीमार लोगों को जब उनकी बीमारियों के अजर मिलेंगे ना, तो उस अजर को देखकर सेहतमंद लोग कहेंगे काश दुनिया में हमारे जिस्म कैंचियों से काटे जाते और उस पे जो हमें तकलीफ़ पहुंचती हम उस पे सब्र करते, इतना अजर मिलेगा। यानी रश से देखेंगे लोग बीमारों को कि तुम कितने खुशकिस्मत हो कि आज तुम्हारे गुनाह झड़ रहे हैं, सुभान अल्लाह। इसी तरह एक रिवायत है, हद से ही रिवायत है, लेकिन उसका मेरे पास हवाला नहीं है और मफहूम ही बताऊंगी, इसीलिए उसका मफहूम क्या है कि बलाओं की आजमाइशों की यानी तकलीफ़ें जो हमें आती हैं, तो उसमें है कि तकलीफ़ों की कदर तो इंसान को उस दिन आएगी जब गैब का पर्दा चाक हो जाएगा, कि परेशानियों आजमाइशों की कदर बंदे को उस दिन आएगी जब गैर का पर्दा डेगा, गिता का लफ्ज़ आई थिंक सो। फिर बंदा कहेगा अल्लाह तू चोटें और डालता और आजमाइशों में डालता और परेशानियों में डालता और बीमारियों में डालता और इल्ज़ाम लगवाता और दुख सुनवाता और लोग मुझे बुरा कहते और लोग मुझे इस्तेमाल करते और कोई मुझ पे जुल्म करता और मैं उनको माफ़ करता रहता। देखें हर मामले की हिकमत आपको समझ नहीं आएगी, और ना वक्त ज़ाया करें, मत फोड़ें अपने सर को कैसा मेरे साथ क्यों हुआ। हम रही सही ताकत भी ख़त्म कर देते हैं अपनी खुल खुल के, मेरे ही साथ ऐसा क्यों हुआ, मुझे ही क्यों फ़लाँ ने ये कहा, मेरा ही शौहर ऐसा क्यों है, मेरे ही ससुराल ऐसे क्यों, मेरी ही बहू ऐसी क्यों है। हाँ है इसलिए कि अल्लाह आपको वहाँ ज़्यादा देना चाहता है, काम आपने बस एक करना है। देखिए ये हर एक के साथ ये वादा पूरा नहीं होता, ये वादा उसके लिए पूरा होता है जो गमों को खुशियों की तरह अपना ले, कि उस मुकाम पे अपने आप को ले आए कि जहां अल्लाह के दिए हुए गम भी बंदे को खुशी लगे, ये सोच के मेरे रब ने मुझे इसके लिए चुना, ये मेरे रब का फैसला है, मैं क्यों परेशान हूँ, शुक्र है मैं अल्लाह की निगाहों में हूँ। सहाबे कराम का हाल क्या था कि जब उन पे कोई मुश्किल नहीं आती थी ना कुछ दिन, तो गम में पड़ जाते थे, कहते थे हमारे रब ने हमें छोड़ दिया, वो हमें पाक ही नहीं कर रहा। उनको पता था ना ये बीमारियाँ, ये तकलीफ़ें, ये परेशानियाँ इंसान को गुनाहों से पाक करती हैं, और पाक करती हैं इसीलिए तो इंसान फिर अपने आप को खुश महसूस करता है। उसके बाद देखिए कबूलियत में शान है, खुशियों को, गमों को, तकलीफ़ों को, नागवार चीज़ों को कबूल कर लें। एक अदीब हैं, यानी इस्लामिक तो नहीं लेकिन जैसे एक अच्छा अदब में उनका नाम है, आप लोगों ने सुना होगा, इश्फाक अहमद। तो कभी मैंने उनके कोई आर्टिकल पढ़ा तो उसमें किसी ने उनसे कहा कि खुदा किसको कहते हैं ना, अपनी ज़ुबान में उन्होंने जो उनको समझ आई बात, बहरहाल तो कहने लगे कि जिसकी ना ठीक भी ठीक लगे उसको खुदा कहते हैं। न जाने ऐसे कहना चाहिए था कि नहीं उनको, लेकिन बात ठीक है, जहाँ गम भी खुशियों की तरह लगे उस हस्ती को ही कबूल कर लो, उसके फैसलों को कबूल कर लो, उलझने की ज़रूरत नहीं। अल्लाह अकबर, अल्लाह की मशीयत की बातें हैं ये। फिर आप देखिए कि उस बच्चे का मरना कितना बड़ा सबक है, कि जो बच्चे बचपन में बज़ाहर कितने प्यारे लगते हैं, कितनी दुआएं मांग मांग के लिए होते हैं, बाज़ दफ़ा वो माँ बाप की आँखों के आंसू बन जाते हैं। और एक तीसरी चीज़ आपने देखी होगी, माँ बाप की नेकी मरने के बाद उनके बच्चों के भी काम आती है। वो दोनों तो यतीम थे लेकिन वकान अबू हुमा सालेहा, और अल्लाह के नबी सल्लम की सही रिवायात इस मज़मून की तस्दीक करती हैं कि नेक बंदे की जो औलाद होती है ना पीछे, उसके पीछे जो औलाद रह जाती है, अल्लाह ताला उसकी भी हिफाजत करता है, यानी बंदे की नेकी का सिला उसकी औलादों को भी मिलता है। ऐसी कई कहानियाँ आपके इर्द गिर्द फैली होंगी, ऐसे अल्लाह ताला यतीम बच्चों के काम करवाता है कि इंसान दंग रह जाए। माँ बाप वाले बच्चों की वो नसीब वो नहीं बनता उनका जो बिन माँ बाप वालों के नसीब बन जाते हैं। कभी किसी के माँ बाप में से किसी का इंतकाल हो तो लोग कहते हैं हाय अब ये क्या करेगा, ये कैसे जिएगा, इसको क्या मिलेगा, लेकिन उनको नहीं पता कि उनको क्या मिलता है। सारी दुनिया के बाप मिल जाएं तो बच्चे को एक छोटी सी खैर नहीं दे सकते और किसी ज़र्र से रोक नहीं सकते। और मैंने देखा है कि रब ने अगर कुछ सदमे देने होते हैं ना तो माँ बाप के हाथों में से दे देता है, और खुशियाँ देनी होती हैं ना तो माँ बाप के बग़ैर भी दे देता है। एक एक लम्हे इंसान को झंझोड़ता है, बताता है कि तुम्हारे माँ बाप कुछ नहीं है, ये झूठे सहारे हैं। शौहर वालियाँ भी रोती देखी गई, और जिनके शौहर नहीं अल्लाह उनको भी अपनी रहमत से खैर दे देता है। रहमतम में रब्बिक, ये रब की रहमत है। कैसी रहमतें हैं, उसकी मसलहतें, उसके अंदर क्या कुछ पड़ा हुआ है। अल्लाह अकबर, अब देखिए कि अल्लाह तो 70 माओं से ज़्यादा प्यार करता है ना, एक औरत थी तो परेशान थी किसी मौके पे ना, बच्चे की कोई खबर सुनी, बच्चे का कोई गम होगा तो कहने लगी कि मुझे अपनी माँ बड़ी याद आ रही है, कि मेरी माँ इस वक्त होती ना तो मैं उसके गले से लग के फूट फूट के रोती। फिर किसी अल्लाह वाले ने उसको कहा कि बस एक माँ को याद करती हो, वो रब जो 70 माँ से ज़्यादा प्यार करता है, तुम उसको क्यों नहीं अपना गम सुनाती। एक जुमले से सोच का रुख बदल गया ना। हम दूर आके भी पीछे वालों को याद करते रहते हैं, और चाहे उनके करीब हों तो झगड़ते ही रहे, उनसे अंडरस्टैंडिंग ही ना हो और ही गुनाह का एहसास हो। लेकिन बात यही है कि रब के फैसलों को कबूल कर लो, इतनी खैर मिलेगी, इतनी खैर मिलेगी जिसको समेट भी नहीं सकेंगे। फिर इन वाक्यात से एक और चीज़ सीखी कि लोग आपको खाना भी नहीं दे रहे और आप उनकी दीवारें बना रहे, ये कैसा अखलाक है जी। किल विद काइंडनेस, आपका अच्छा अमल दूसरे को खुद ही शर्मिंदा कर देगा। हम हर वक्त किस कोशिश में होते हैं, बदला लेना है मुझे, इसने एक सुनाई तो मैं 10 सुनाऊंगी। और हमारे यहाँ तो मशहूर है ना, ईंट का जवाब पत्थर से, एक के बदले 10। नहीं, माफ़ कर दो, फिर क्या हुआ? वन साइडेड मोहब्बत, बग़ैर किसी सिले की तलब के बस मोहब्बत करनी है, कुछ नहीं चाहिए। एक लम्हे के लिए आप इस लेवल पे आके सोचें तो सही, आप दुनिया के सबसे खुश इंसान होंगे, खुशहाल, आपका दिल खिल जाएगा, पुरसकून, पुरइत्मीनान, काबिले कशिश। एक बात सीख लें कि मैंने वन साइडेड एहसान करना है। जहाँ बदला लेने की कोशिश करेंगे ना, फिर वो आपको नहीं मिलेगी चीज़ जो बग़ैर बदले की आस के मिलेगा। वो कह रहे हैं कि हम आपको खाना नहीं दे रहे और ये उनकी दीवारें बना रहे हैं। सुभान अल्लाह, कोई होता तो कहता चलो दीवार के नीचे से ख़जाना ही उठा के ले जाऊँ। लेकिन जिनके दिल अल्लाह की तरफ झुक जाते हैं ना, ये बड़ी बड़ी चीज़ें भी उनको अट्रैक्ट नहीं करती। फिर इससे एक और चीज़ पता चली कि बाज़ दफ़ा छोटे सदमे पे सब्र करना इंसान को बड़ी तकलीफ़ से बचा लेता है। बचपन में एक बच्चा मर जाता है ना, तो दुख तो उसका भी बहुत होता है, लेकिन वही बच्चा बड़ा हो के माँ बाप की आँखों की नींद हराम कर देना, तो फिर बर्दाश्त नहीं होता। या फिर बड़े होके अगर बच्चे का इंतकाल हो जाए, जवान पला पलाया बच्चा शादी के दिन मर जाए, अल्लाह ताला सबको महफूज रखे, तो क्या फ़ायदा होगा। बाद दफ़ा बचपन में एक सदमा मिलता है, फिर उसके बाद दूसरा भी मिलता है। हमारी अपनी फैमिलीज में ऐसा हुआ कि एक कपल है तो उनके बच्चे थे दो, या शायद पता नहीं दो बच्चे पहले थे, बड़ा बेटी थी फिर बेटा भी था, फिर उनका जो एक छोटा बेबी था ना, तकरीबन ऐसे ही कोई होगा 3-4 साल का, मुझे सही याद नहीं उम्रें, बहरहाल बच्चा ही था, वो सिक हो गया, उसको कैंसर डायग्नोज हुआ। कुछ महीने बल्कि शायद कुछ हिस्से भी अरसा बहुत ही सिक रहा, हॉस्पिटलाइज, और इतनी उन माँ बाप ने उस बच्चे की खिदमत की कि जिसकी बस क्या कोई कहे। और लेकिन नहीं बचा बच्चा, उसका चेहरा सूज जाता था और न जाने क्या तकलीफ़ें थी। और आप देखिए कि बिलाखिर फिर उस बच्चे का इंतकाल हो गया, उसका रंग भी सांवला था। बाज़ लोग कहते थे कि अल्लाह ने और भी दिए हुए हैं, सब कुछ है, आप इस पे इतनी जान लगा रहे हैं, इतना दुख, इतनी कुछ, लेकिन जैसे वो कहते थे कि हमें ये बच्चा बड़ा प्यारा है, फिर अल्लाह बाकी बच्चे दोनों बड़े भी थे, और फिर उसके बाद जब वो बच्चा फौत हो गया तो उसके फिर बिल्कुल काफ़ी कम अरसे के बाद उनके पास ट्विंस बच्चे पैदा हुए, फिर शायद उसका भी नाम उन्होंने वही रखा जो उस बच्चे का था, और बेटा और बेटी दोनों पैदा हुए। अल्लाह दुनिया में दिखाता है, सब्र करने वालों के अजर अल्लाह ज़ाया नहीं करता, कोशिश करके तो देखे इंसान, फिर तो रब की नेमतों पे बस मुस्कुराते ही रहेगा। आपको तन्हाई में मुस्कुराना याद आ जाएगा, आपको आदत पड़ जाएगी मुस्कुराने की, अगर आप अपने रब के फ़ैसलों पर राज़ी रहे, और अगर आप अपनी ज़ात के दिफा के लिए खुद ही उठ गए ना, तो फिर रब की मदद नहीं आती। जितनी बड़ी मुसीबत उतना बड़ा सब्र, जितना बड़ा सब्र उतना बड़ा अजर। और दुनिया में नेमुल बदल भी मिलते हैं। अल्लाह के नबी सल्लम ने फरमाया कि जब किसी को कोई गम पहुंचे, कोई सदमा पहुंचे, तो दुआ कर ले, अल्लाहुम्मा अजिरनी फी मुसीबती वाहलुफली खैर मिन्हा। अल्लाह दुनिया में उसका अच्छा नेमुल बदल देता है। इसको मिल गया, अल्लाह ताला ने कहा क्या? फ़अरदना अन युब्दिलहुमा रब्बुहुमा खैरम मिन्हु। अल्लाह के इरादे ये थे उससे अच्छा दे उसको, और उसने दिया। फिर तो ये थी मूसा और खिज़र की कहानी। देखिए, हर चोट पे ये ज़रूर सोचा करें कि मुझे साफ कर रहा है मेरा रब। बस अब इंसान जो गुनाह कर लेता है ना, फिर अल्लाह उसको दुनिया में धोता है। हमें नहीं पता आज जो चोट पड़ी है कल आखिरत के कितने मरहलों को आसान कर देगी। बाज़ दफ़ा कोई बीमार होता है ना, तो लंबा अरसा बीमार रहता है, कोमे में चले जाते हैं लोग, खाना पीना नहीं, जिस बेड पे सब मसले आ रहे हैं, प्रॉब्लम्स हैं, लोग कहते हैं हाय अल्लाह अब इनको तो उठा ही ले, इनकी मुश्किल आसान कर दे। मत कहिए। देखिए, यहाँ आपके सामने वो घुल घुल के पाक हो रहा है। अल्लाह ना करे अगर इसी तरह दुनिया से गया तो कब्र में पाक होगा, हशर में पाक होगा, पुल सरात पे पाक होगा। कोई चाहता है अपनों प्यारों को ये? मांगनी तो रब से मगफरत ही है, अल्लाह तू हमें माफ़ कर दे, अल्लाह तू बख्श देना, हमें हमारी ख़ताओं पे, हमारे गुनाहों पे ना पकड़ना। लेकिन अगर कोई तकलीफ़ आ जाए तो सब्र करना है। एक आखिरी सवाल जहन में आता है कि खिज़र थे कौन? क्योंकि इस पे बहुत बात हमने नहीं की क्योंकि इससे फ़ायदा नहीं, लेकिन इस पे बहुत सारी बातें मिलती हैं। कोई कहते हैं कि ये नबी थे, बास कहते हैं ये वली थे, और तीसरी राय इनके लिए आती है कि ये फरिश्ते थे, और इनका शुमार मुदब्बिराती अमरा में होता है। आप पढ़ते हैं ना, एक कौन सी सूरत है जहाँ फिर हवाओं की कस्में खाई गई, व मुदब्बिराती अमरा यौम तरजुफ़ और राजिफ़ा, गालिबन दूसरी सूरत सूरत नाज़ियात है, चेक कर लीजिएगा, सूरत नाज़ियात है ना? हाँ जी, अल्हम्दुलिल्लाह। वन नाज़ियाती गर्क़ा वन नाशिताती नश्ता वस्साबिहाति सबक़ा फस्साबिकाति सबक़ा फल मुदब्बिराती अमरा यौम तरजुफ़ और राजिफ़ा तत्बउहर रादिफ़ा क़ुलूबन यौम इज़िन वाजिफ़ा। तो कहते हैं कि ये मुदब्बिराती अमरा में से थे, मुदब्बिर फैसले करने वाले, मैनेजर्स, और अमरा कामों के फैसले करने वाले थे। अब आप देखें कि अगर नबी थे तो इसकी नबी ना होने की दो बातें हैं। एक तो बुखारी की वो रिवायत जो आपके साथ शुरू में शेयर हुई, जब मूसा ने पूछा कि कौन आलिम है, तो अल्लाह ताला ने फरमाया था कि वो और है, क्योंकि अगर वो नबी होते तो कुरान पाक में भी उसका ज़िक्र होता, या फिर मूसा का और इनका इल्म फ़र्क ना होता। इसी तरह कहते हैं कि अगर इनको वली कहा जाए तो अल्लाह ताला ने अगर सूफिया कराम के ख्याल में कशफ़ और इल्हाम के गैब के इल्म से मुतल्लिक़ किया था, तो फिर वली को ये इख्तियार तो कभी भी नहीं हुआ ना कि वो इल्म गैब की बुनियाद पर किसी की चीज़ों को तबाह कर दे, इंसानों को कत्ल करे। आखिर वो भी इंसान है और शरीयत का मुकल्लफ है कि उसको मानेगा। कहीं ये गुंजाइश नहीं कि कोई सिर्फ़ अपने ख्याल के मुताबिक कोई काम करे और अल्लाह के कानून को हाथ में ले ले, ये जायज़ नहीं है। लिहाजा वो वली भी नहीं थे, ठीक है। अब एक ही सूरत रहती है कि फिर वो फरिश्तों में से थे जो कायनात के मामलात को देखते हैं। तो इस पे ज़्यादा स्ट्रॉन्ग राय मिलती है, क्योंकि एक तो उनका कहना ना, माँ फ़ाल तो हुआ नमरी, मैंने ये काम अपनी मर्ज़ी से नहीं किया, इख्तियार से नहीं किया, गोया कि खुद ही एतराफ़ कर रहे हैं कि मैं ख़ुद मुख्तार नहीं। और फरिश्तों के बारे में अल्लाह ताला फरमाते हैं ना कि वह यफ़लून मा युमरून, वो काम करते हैं जिसका उनको हुक्म दिया जाता है, नाफरमानी नहीं करते। दूसरी इसकी दलील ये बनती है कि फरिश्ते कई दफ़ा इंसानी शक्ल में आके कलाम करते हैं। तो आप देखिए सूरत मरियम ही में आगे जाके आप पढ़ेंगे, आयत नंबर 9 में आता है कि जिब्राइल अलैहिस्सलाम जब انسانی شکل میں بی بی مریم کے پاس آئے تھے تو کیا کہا؟ لِأَحَبَ لَكِ غُلَامًا زَكِيًّا، تاکہ میں تجھے دوں پاک بیٹا. فرشتے تو نہیں دیتے لیکن اس کی نسبت اپنی طرف کرتے ہیں، ٹھیک ہے؟ تو ہو سکتا ہے کہ اسی طرح سے پھر وہ یہ بات ہو. پھر یہ جو بات کہی کہ فَأَرَدْتُ أَنْ أَعِيبَهَا، میں نے ارادہ کیا کہ اس کشتی کو عیبدار بنا دوں، اور ساتھ ہی کہا کہ اپنی مرضی اور اختیار سے نہیں کیا. تو بہرحال یہ ایک لمبی بحث ہے، لیکن خلاصہ کلام یہ ہے کہ وہ فرشتے تھے. بعض نے اعتراض کیا کہ پھر عبدم من عبادی نہ کیوں کہا ان کے لیے؟ تو فرشتے بھی تو عبدی ہوتے ہیں نا، وہ بھی تو بندے ہی ہیں نا، کہ انسان بھی تو وہی ہیں. جیسے ایک جگہ آتا ہے قرآن پاک میں کہ وجعل الملائکۃ الذین ہم عباد الرحمن اناثا، یہ بھی سورہ مریم کی آیت 43 ہے، کہ وہ فرشتوں کو بنا لیتے ہیں وہ لوگ جو رحمان کے بندے ہیں عورتیں. ایک اور شبہ پیش کیا جاتا ہے کہ رجل کا لفظ ان کے لیے کیوں استعمال آیا؟ تو اس کی بھی جواب یہ ہے کہ فرشتے جب بھی انسانی شکلوں میں آئے تو وہ مردوں کی شکل میں آئے. پھر ایک اور شبہ پیش کیا جاتا ہے کہ حضرت خضر کو پہچانا کیسے کشتی والوں نے، کہ بغیر کرائے کے کشتی پہ سوار ہوا. تو اس کے بارے میں وہ بات یاد رکھیے گا کہ یہ جہاں بیٹھتے تھے وہاں سبزہ ہو جاتا تھا، تو شاید ان کا کوئی ایسا عمل کشتی والوں نے دیکھا ہو. واللہ اعلم بالصواب، ہم تو کچھ نہیں جانتے. لیکن ایک بڑی تکلیف دہ بات ہے ان کے بارے میں، اور وہ بھی ہے ہمارے اپنے ہی ملکوں کی. حضرت خضر کے نام پہ بہت سارے شرک کے گڑھ بن گئے، اتنے عجیب و غریب عقائد رائج ہو چکے ہمارے ہاں کے بعض لوگ ان کو ولی قرار دے کے حضرت موسیٰ کا استاد اور ان سے افضل ثابت کرنے کی کوشش کرتے ہیں، اور اس نظریے کو ثابت کرنے کے لیے کہ ولایت نبوت سے افضل ہے. آپ کو پتا نا کہ صوفی ازم میں ولی ہونا نبی ہونے سے زیادہ بڑا ہوتا ہے. پھر بعض آج کہتے ہیں کہ حضرت خضر آج بھی زندہ ہے اور ہر وقت ان سے رہبری چاہتے ہیں. عمر خضر آپ نے سنی ہوگی، لمبی عمر. اور بعض کہتے ہیں جب تک حضرت خضر سے ملاقات نہ ہو آپ کو ولایت مل ہی نہیں سکتی. عجیب و غریب سے کہانی ہے. فارسی کا بھی ایک شعر آتا ہے ان کے بارے میں کہ ان کے فیض بہت عام ہے، اور لائک کس طرح کی باتیں. علامہ اقبال کا ایک شعر آپ کو سنا دیتی ہوں، کہتے ہیں کہ تقلید کی روش سے تو بہتر ہے خودکشی، رستہ بھی ڈھونڈ خضر کا سودا بھی چھوڑ دے. یعنی خود اپنے لیے راستہ ڈھونڈو، دوسروں کے اوپر ڈیپینڈ نہ کرو. بعض ان کے نام کشتیوں پہ لکھتے ہیں. میں نے خود بھی کراچی کے جو ساحل ہے وہاں ایک کشتی کے اندر کچھ ایسی عجیب و غریب چیز دیکھی تھی کہ بعض لوگ کہتے ہیں کہ ان کا نام کشتیوں میں لکھ دیں تو وہ کشتی ڈوبتی نہیں ہے. استغفر اللہ. خواجہ خضر کا نام آپ نے سنا ہوگا. بعض ان کو کنووں اور چشموں کی روحوں کا روپ سمجھتے ہیں. دریائے سندھ کے آر پار انہیں دریا کا اوتار سمجھا جاتا ہے، اور بعض لوگوں نے تو ان کی خانقاہ بھی بنائی ہوئی ہے. سندھ کے اندر ایک جزیرہ بھکر آپ نے نام سنا ہوگا، تو وہاں ایک ان کی قبر بنائی ہے جہاں ہر مذہب کے لوگ جاتے ہیں. بعض لوگ حضرت خضر کے نام کی نماز پڑھتے ہیں اور کہتے ہیں پھر اس سے ان کی ملاقات ہو جاتی ہے. اسی طرح بعض ان کے نام کی نیاز دریاؤں میں پھینکتے ہیں تاکہ کشتیاں جہاز کناروں پہ لگ جائیں. تو بس وہی بات ہے کہ جس سے معروف ہوئے اس کو خدا بنا لیا یا اس کو خدائی میں شریک بنا لیا. اللہ تعالی ہمیں ایسے باطل عقائد سے محفوظ رکھے. بہت ساری چیزیں آپ دیکھیے، پھر جو بچپن سے ذہن میں چیزیں بیٹھتی ہیں نا وہ بہت مشکل سے جاتی ہیں. الحمدللہ سبق پورا ہوا. یہ آخری آیتوں کی تلاوت سنا دیں. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين الحمد لله رب العالمين.
قال ستجدني إن شاء الله صابرا ولا أعصي لك أمرا. قال فإن اتبعتني فلا تسألني عن شيء حتى أحدث لك منه ذكرا. فانطلقا حتى إذا ركبا في السفينة خرقها قال أخرقتها لتغرق أهلها لقد جئت شيئا إمرا. قال ألم أقل إنك لن تستطيع معي صبرا. قال لا تؤاخذني بما نسيت ولا ترهقني من أمري عسرا. فانطلقا حتى إذا لقيا غلاما فقتله قال أقتلت نفسا زكية بغير نفس قال أقتلت نفسا زكية بغير نفس لقد جئت شيئا نكرا. قال ألم أقل لك إنك لن تستطيع معي صبرا. قال إن سألتك عن شيء بعدها فلا تصاحبني قد بلغت من لدني عذرا. فانطلقا حتى إذا أتيا أهل قرية استطعما أهلها فأبوا أن يضيفوهما فوجدا فيها جدارا يريد أن ينقض فأقامه قال لو شئت لاتخذت عليه أجرا. قال هذا فراق بيني وبينك سأنبئك بتأويل ما لم تستطع عليه صبرا. أما السفينة فكانت لمساكين يعملون في البحر فأردت أن أعيبها وكان وراءهم ملك يأخذ كل سفينة غصبا. وأما الغلام فكان أبواه مؤمنين فخشينا أن يرهقهما طغيانا وكفرا. فأردنا أن يبدلهما ربهما خيرا منه زكاة وأقرب رحما. وأما الجدار فكان لغلامين يتيمين في المدينة وكان تحته كنز لهما وكان أبوهما صالحا فأراد ربك أن يبلغا أشدهما ويستخرجا كنزهما رحمة من ربك وما فعلته عن أمري. ذلك تأويل ما لم تستطع عليه صبرا.